रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
आज शहीद दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइँदै शहीदहरूको सपना भने अझै पूरा हुन सकेन।
सुर्खेतमा चालु आर्थिक वर्षको 6 महिनामा कुष्ठरोगका 10 जना नयाँ बिरामी फेला परे। पश्चिम सुर्खेतको विकासमा ध्यान दिन स्थानीयको माग।
फागुने गतेदेखि मुटुको भल्बको निशुल्क उपचार गर्ने सरकारको घोषणा। त्रिभुवन विश्वविद्यालयले स्वविनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्यो।
आफ्नो देशमा छिर्ने आप्रवासीमाथि कडा जाँच गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन।
र मनाङ मुर्साङदीले आहारा गोल्ड कप फुटबलको उपाधि चुम्यौ। कोहलपुरमा सम्पन्न तेस्रो नगर कपको उपाधि सैनिकको फुल्टामा।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आज विभिन्न कार्यक्रम गरी देशभरि नै शहीद दिवस मनाइँदैछ। जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन त्यागेका शहीदप्रति सम्मान गर्दै देशभर दिवस मनाउने गरिन्छ। निरङ्कुश जहानिया राणा शासन विरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको सम्झनामा सरकारले हरेक वर्ष माघ 10-16 गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूले गरेको योगदानको सम्मान तथा सम्झनामा शहीद दिवस मनाउन थालिएको हो। तत्कालीन राणा सरकारले विक्रम सम्बत 1997 शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो। राष्ट्रका लागि ज्यान अर्पण गरेका शहीदहरूको सपना भने अझै पूरा गर्न नसकेकोमा राजनीतिक दलहरूको आलोचना हुँदै आएको छ। यस्तै देशमा हाल विभिन्न कारणले ज्यान गुमाउनेहरूलाई पनि शहीद घोषणा गर्ने कार्यले वास्तविक शहीदको अवमूल्यन भएको गुनासो विभिन्न क्षेत्रका व्यक्तिहरूले गरेका छन्। शहीदहरूको सम्झनामा 2012 प्रत्येक वर्ष शहीद दिवस मनाउन थालिएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा चालु आर्थिक वर्षको 6 महिनामा कुष्ठरोगका 10 जना नयाँ बिरामी फेला परेका छन्। 64 विश्व कुष्ठरोग दिवसको अवसरमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका गणेश भक्त गौतमले कार्यालयमा औषधि सेवन गरेमा कुष्ठरोग निको हुने र अङ्गभङ्ग हुनबाट बस्न सकिने बताउनु भयो। सुर्खेतमा प्रति 10 जना व्यक्तिमा करिब 1 जनामा बिरामीमा यो रोग पुग्न लागेको उहाँले बताउनु भएको छ। यसै गरी तराईका 19 जिल्लामा भने कुष्ठरोगीको सङ्ख्या प्रति व्यक्ति 10,000 एकजनाभन्दा धेरै बिरामी भेटिएको बताउनुभयो। कुष्ठरोगका बारेमा सही चेतनाको अभाव र सूचनाको अभाव पनि समाजमा अहिले पनि कुष्ठरोगका बिरामीलाई धेरै रहेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा 19 प्रकारका औषधि र सामग्रीहरू टेन्डर गरी 60 स्वास्थ्य संस्थालाई वितरण गरेको उहाँको भनाइ छ। उहाँले सरकारले उपलब्ध गराउने सम्पूर्ण औषधि र सामग्रीहरू सुर्खेतमा अभाव नभएको बताउनुभयो। आइएनएफ सुर्खेतका इन्चार्ज मङ्गलबहादुर थारूले अहिले सुर्खेतमा कुष्ठरोगीका बिरामीहरूलाई सहज गराउनका लागि यातायात खर्च बापत 1,000 समेत व्यवस्था गर्ने गरेको बताउनुभयो। उहाँले अहिले साउनदेखि मङ्सिरसम्म 68 यातायात खर्च लिएको समेत उल्लेख गर्नुभयो। फागुन 8 गतिदेखि 13 गतिसम्म सुर्खेतको वीरेन्द्रनगरमा निशुल्क अङ्ग पुनस्थापना गर्ने सर्जरी हुने समेत उहाँले जानकारी गराउनुभयो। यसै गरी 64 विश्व कुष्ठरोग निवारण दिवसको अवसरमा आज बिहान आइएनएफ सुर्खेतमा 32 बिरामीलाई फलफुल र केही उपहार प्रदान गरिने जनाइएको छ।
यसैबीच आज समयमा नै कुष्ठरोगको उपचार गरौँ, अपाङ्गता हुनबाट बचौँ भन्ने मूल नाराका साथ आज देशभरि कुष्ठरोग निवारण दिवस मनाइँदैछ। अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने चलन रहँदै आएको छ। सरकारले सन् 2020 नेपाललाई पूर्ण रूपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य लिएको छ। विश्वमा प्रत्येक वर्ष 2,00,000 र नेपालमा मात्र प्रत्येक वर्ष 3,000 जनामा नयाँ रोग देखिने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। नेपालमा विक्रम सम्वत 2065 कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता पाउन भने सकेको छैन। विश्वभरि 1,75,000 कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र 2,050 जनाको उपचार भइरहेको जनाइएको छ। संसारभरि कुष्ठरोगीको संख्या सुस्त ढङ्गले घटिरहेको भए पनि नेपालमा सन् 2010 यता घटेको देखिँदैन। नेपालमा 3,100 र विश्वभरिबाट 2,10,000 व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवं कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर वासुदेव पाण्डेले दक्षिण एसियाली देशमा कुष्ठरोगीको संख्या धेरै रहेको बताउनुभयो। माइकोब्याक्टेरियम लेप्रेका कारण हुने कुष्ठरोग जुनसुकै उमेरमा लाग्ने गरे पनि विशेष गरी 10, 14 र 35-44 वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको उहाँको भनाइ छ।
पश्चिम सुर्खेतका स्थानीयहरूले विकास निर्माणको काममा पश्चिम क्षेत्र पछाडि परेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताएका छन्। इलाका नम्बर 10 स्तरीय योजना तर्जुमा बैठकका सहभागीले पश्चिम क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि विकास निर्माणले गति लिन नसकेको बताएका छन्। बैठकमा सहभागीले गत वर्षमा छनौट गरिएका योजनाहरू काम हुन नसकेकाले बाँकी काम तत्काल अघि बढाउनु पर्नेमा जोड दिएका छन्। उनीहरूले जिल्ला विकास समितिका कर्मचारीहरूले आफूलाई समुदायमा जवाब दिन गाह्रो हुने भएकाले अन्य कर्मचारीलाई सिफारिस गरेको समेत आरोप लगाएका छन्। यस वर्ष पोखरी काँडाको बुटी सिँचाइ आयोजना र सालकोटको पलाइटे बजार प्रतीक्षालयदेखि शिवभक्ति धामसम्म सडक कालोपत्रे कामलाई प्राथमिकता पारिएको छ। कार्यक्रममा गाउँ विकास समिति स्तरीय महिला सञ्जाल भाइबिया चौरका अध्यक्ष कमला पौडेलले महिलाहरूको माग गरेका योजनाहरू प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताउनु भएको छ। सालकोट गाउँ विकास समितिका सचिव तिलकराम अधिकारीले पटक पटक छलफल गर्दा योजना माग गरेअनुसार क्रमिक रूपमा सुधार भएको बताउनुभयो। जिल्ला विकास समितिको आयोजनामा भएको बैठकमा तातापानी भाइबिया चौर छाप्रे पोखरी काँडा र सालकोट गाउँ विकास समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई सफा हरित उज्यालो र धनी नगर बनाउने घोषणा गर्दै नगर परिषद हालै सकिएको छ। यसै विषयमा नगरलाई सफा हरित उज्यालो र धनी नगर बनाउन के कस्ता कार्यक्रम र गतिविधि गरिँदैछ त भन्नेबारे हामीले नगरपालिकाका कार्यालयका कार्यकारी अधिकृत विमलराज आचार्यसँग कुराकानी गरेका छौँ। हाम्रा सहकर्मी केशव ढकालले उहाँलाई परिषदले गरेका महत्त्वपूर्ण निर्णय के छन् भनी सोधेका छन्।
अब यसमा खास भन्नुपर्दाखेरि त पहिला त यसको भिजन र मिसनकै सवालमा हामीले त्यो गर्नुपर्ने हुन्छ। ग्रिन सिटी, क्लिन सिटी, ब्राइट सिटी र एकाडेमिक सिटी र यो चाहिँ नि आर्थिक रूपले चाहिँ नि सुसम्पन्न गर्ने मुख्य चाहिँ नि हाम्रो नगरपालिकाको यो भिजन रहेको छ, दृष्टिकोण रहेको छ। यसैलाई आधार मानेर हाम्रा चाहिँ नि आगामी गतिविधिहरू कार्यविधिहरू सञ्चालन हुनेछन्।
के गरिँदैछ यो वीरेन्द्रनगरलाई सफा र हरित नगर, यहाँले उज्यालो धनी नगर पनि भन्नुभएको छ, यो गराउनलाई के कार्यक्रमहरू ल्याइएको छ?
सर्वप्रथम त सरसफाइलाई एक नम्बर प्राथमिकता राखेर काम गर्नुपर्ने मैले देखेको छु र यो चाहिँ नि अब यो ल्यान्डफिल साइडलाई थप व्यवस्थित गरेर लिएर जानुपर्ने हुन्छ। यसलाई उपयोगमा आएको अवस्था रहेनछ। यसलाई चाहिँ हामीले भर्खरै मात्रै चाहिँ ल्यान्डफिल साइडमा फोहोरलाई विसर्जन पनि गरिएको छ र यसलाई अरू थप व्यवस्थित गरेर अलिकति सक्रिय भएर सहकार्य समन्वयात्मक रूपमा त्यहाँको चाहिँ स्थानीय वासीहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेछ। यसको चाहिँ यो रिफर्मको कार्यक्रमहरूलाई, यस्तो कार्यक्रमहरूलाई हामीले निरन्तरता दिनुपर्ने हुन्छ। यसो भयो भने पक्कै पनि यो नगर सफा हुनेछ भन्ने विश्वास गर्न चाहन्छु मैले। त्यस्तै गरी प्राइभेट पब्लिक पार्टनरसिपमा पनि हामी अगाडि बढ्दैछौँ र प्रारम्भ पनि भइसकेको अवस्था रहेछ। यसलाई थप व्यवस्थित र सक्रिय गरेर हामी अगाडि बढ्नुपर्ने मैले महसुस गरेको छु र आर्थिक रूपमा हरेक गतिविधिहरू सञ्चालन गर्दाखेरि मूल प्रवाहमा ल्याउनको लागि आर्थिक गतिविधिलाई संलग्न गर्नुपर्ने हुन्छ। हामीले भर्खरै मात्र हाम्रो चाहिँ उद्योग वाणिज्य सँगसँगै हाम्रो चाहिँ छलफल भएको छ र सम्पूर्ण सेक्टरलाई अबको वीरेन्द्रनगर भनेको आर्थिक रूपमा पनि सम्पन्न गर्नुपर्ने रिच सिटीको रूपमा यसलाई चाहिँ पहिचान गराएर लिएर जानुपर्ने महसुस मैले देखेको छु। यसलाई हाम्रो चाहिँ अधिराज्यभरि दसवटा नगरपालिकालाई चाहिने यो लोकल इकोनोमिक डेभलपमेन्ट युनाइटेड नेसन डेभलपमेन्टको कम्युनिटी फन्डले चाहिने सपोर्ट गर्ने भएको छ। निकट भविष्यमै यो कार्यक्रम यहाँ आउनेछ। यसमा हामी सम्पूर्ण चाहिने सरकलाहरू बसेर कहाँ के गर्ने हो, प्राथमिकताको आधारमा यो गतिविधिहरू सञ्चालन गर्न हामी जाने भन्ने मैले यहाँहरूलाई चाहिँ विश्वास गर्न चाहन्छु।
जसरी यहाँहरूले यो एउटा नारा ल्याउनु भएको छ, सफा हरियो उज्यालो र धनी नगरका रूपमा यसलाई बनाउने भनेर, यति दिनभित्र यति महिनाभित्र यसको परिवर्तन नगरवासीले पाउने छन् है भनेर भन्न सकिन्छ?
अब यो पहिला त यो हाम्रो नगरपालिकाको भिजन यो लङ टर्म दृष्टिकोणबाटै अगाडि बढ्नुपर्ने हुन्छ। कतिपय कुराहरू तत्कालै लाभ हुने कुराहरू देखिनु सक्ने कुराहरू हुन्छन्, कतिपय कुराहरू अलि लङ टर्मबाटै देखिनुपर्ने कुराहरू हुन्छन्। पहिलो प्राथमिकता अहिले तत्कालै चाहिँ नगरको सफा गर्नुपर्ने हुन्छ।
यो नगर सफाको लागि के कार्यक्रमहरू ल्याइँदैछ, गतिविधिहरू के गरिँदैछ?
यसमा पब्लिक प्राइभेट पार्टनरसिपलाई हामीले साथसाथै अगाडि जाने कार्यक्रम राखेका छौँ। यसको चाहिँ टेन्डर पनि आह्वान गरिसकेका छौँ। छ नम्बर वार्डमा यसको सुरुवात पनि भएको रहेछ। यसलाई अलिकति थप व्यवस्थित र सक्रिय रूपमा र यसको चाहिँ मूल्याङ्कन गरेर अगाडि बढ्ने दृष्टिकोण लिएको छ र अरू हाम्रो नगर परिषदले पनि एउटा त्यो कार्यक्रमहरू राखेको छ। मुख्यत यहाँ पिपुल सेन्ट्रिक भएर जनकेन्द्रित भएर सरकार अरूलाई सहभागी गराएरै अगाडि जानुपर्ने हुन्छ र सीमित स्रोत साधनलाई अधिकतर उपयोग गरेर आगामी दिनमा यसको चाहिँ प्रतिफलहरू रिजल्टहरू देख्न सकिन्छ। अब यसलाई चाहिँ अब भनौँ न अब यो हरित वृक्षारोपणका कार्यक्रमहरू लाई चाहिँ सशक्त पारेर अगाडि लिएर जानुपर्ने हुन्छ। सरकारवाला निकायहरूसित हातेमलो गरेर अगाडि बढ्नुपर्ने हुन्छ। यति गर्न सकियो भने केही न केही सुधार चाहिँ हुने अपेक्षा मैले देखेको छु।
एक वर्षभित्र वा यो आर्थिक वर्षमा हामीले त्यस्तो परिवर्तनका साँच्चीकै यो नगर हरित सफा र उज्यालो नगरमा रूपान्तरित हुँदैछ है भनेर अनुभूति गर्न सकौँ?
केही सकारात्मक लक्षणहरू देख्न सकिन्छ। अब उज्यालो नगरको रूपमा हामीले सोलर बत्तीको कार्यक्रमहरूलाई अगाडि बढाउने कार्यक्रमहरू रहेको छ। त्यस्तै गरी यो वृक्षारोपण गर्ने चाहिँ हाम्रो स्टेक होल्डरहरूसँग वृक्षारोपण गरेर पनि देखाउन सकिन्छ। त्यस्तै गरी यो नगर सफाइलाई तीव्र गतिमा अगाडि बढाउने, हामीसित भएका स्रोत साधनहरूलाई समन्वयात्मक रूपमा प्रयोग गरेर अगाडि बढाउन सकियो भने पक्कै पनि यो देख्न सकिन्छ। हेर्दै जानुहोला। यो चाहिँ जस्तै ल्यान्डफिल साइडलाई पनि थप व्यवस्थित गरेर हामीले त्यहाँ अलिकति बजेट करिब चाहिँ लागत सहभागिताको रूपमा अगाडि बढाउनलाई चाहिँ 60 लाख रुपियाँ त्यसमा छुट्याइएको छ। यसलाई सदुपयोग गरेर व्यवस्थित गरियो गर्न सकियो भने पक्कै पनि यो हरियाली र सफा सहर रूपमा चाहिँ केही समयमै देख्न सक्नुहुन्छ।
उहाँ हुनुहुन्थ्यो नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमलराज आचार्य, भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
आज शहीद दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइँदै शहीदहरूको सपना भने अझै पूरा हुन सकिन। सुर्खेतमा चालु आर्थिक वर्षको 6 महिनामा कुष्ठरोगका 10 जना नयाँ बिरामी फेला परे। पश्चिम सुर्खेतको विकासमा ध्यान दिन स्थानीयको माग। फागुन 1 गतेदेखि मुटुको भल्बको निशुल्क उपचार गर्ने सरकारको घोषणा। त्रिभुवन विश्वविद्यालयले सोविन्द्रवासनको कार्यतालिका सार्वजनिक गर्यो। आफ्नो देशमा सिडनी आप्रवासीमाथि कडा जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। र मनाङ मर्स्याङदीले आहारा गोल्ड कप फुटबलको उपाधि चुम्यौ। कोहलपुरमा सम्पन्न 3रो नगरकपको उपाधि सैनिकको पोल्टामा। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन 14 गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन सोभ्यू निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारको 28 वर्ष उमेरको सीमालाई लिएर विद्यार्थी सङ्गठनले विरोध गरिरहेको समयमा त्रिवेली निर्वाचनको 2 हप्ता लामो कार्यतालिका सार्वजनिक गरेको हो। आगामी फागुन 14 गते हुने सोभ्यू निर्वाचन मिश्रित प्रणालीमा आधारमा हुँदैछ। त्रिवेली सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी फागुन 1 गते मतदाता नामावली प्रकाशन हुनेछ। यस्तै 4 गते उम्मेद्वारका लागि मनोनयन पत्र वितरण, 5 गते प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेद्वारको मनोनयन दर्ता र त्यही दिन उम्मेद्वारको 5 बजे उम्मेद्वारको पहिलो नामावली प्रकाशन हुनेछ। नामावली उपर दावी विरोधको सूचनामाथि आवश्यक अनुसन्धानपछि त्रिवेले उम्मेद्वारको अन्तिम नामावली भने फागुन 8 गते दिउँसो 4 बजे प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ। निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय विश्वविद्यालयले
हिजोदेखि स्नातक र स्नातकोत्तर तहतर्फको प्रथम वर्षमा मुलुकभरका सम्पूर्ण क्याम्पसका विद्यालय विद्यार्थी भर्ना समेत रोकेको छ।
सरकारले फागुन 1 गतेदेखि मुटुको भल्बको निशुल्क उपचार गर्ने भएको छ। गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको 21 स्थापना दिवसको अवसरमा स्वास्थ्य मन्त्री गगन कुमार थापाले मुटु रोगको उपचार सम्भव भएका देशभरिका सबै अस्पताल र स्वास्थ्य संस्थामा मुटुको रोगको निशुल्क उपचार गरिने घोषणा गर्नुभएको हो। कार्यक्रममा मन्त्री थापाले रोगले खास गरी युवालाई बढी सताउने भएकाले पनि सरकारले बढी प्राथमिकतामा राखेर निशुल्क उपचार गर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले गङ्गालाल अस्पताल परिसरमा बन्ने बहिरङ्ग तथा आकस्मिक सेवा भवनको शिलान्यास पनि गर्नुभएको छ। भवन 48 करोड लागतमा 3 वर्षभित्र बनाइसक्ने अस्पतालले जनाएको छ। कार्यक्रममा मन्त्री थापाले गङ्गालाल नेपालकै नमुना सरकारी स्वास्थ्य संस्था भएको उल्लेख गर्दै सबै सरकारी अस्पताललाई गङ्गालाल जस्तै बनाउन सकिने र त्यसका लागि सबैभन्दा बढी भूमिका स्वास्थ्य कर्मीकै हुने बताउनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिलताको बहाना बनाएर निर्वाचन नगर्ने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। आफूले निर्वाचन गर्नुपर्छ भन्ने सुझाव प्रधानमन्त्री दाहाललाई पटक पटक दिए पनि त्यसलाई लत्याउने काम भएको ओलीको भनाइ छ। उहाँले मुलुकमा संवैधानिक राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ संकल्पसहित अघि बढेको बताउनु भएको छ। ओलीले आगामी वर्षको माघ 7 गतेभित्र 3 तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताउनुभयो। तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन हुन नसके संविधान सभाबाट रूपान्तरित व्यवस्थापिका संसदको समय सकिने भन्दै संसद सदस्य नरहेमा प्रधानमन्त्रीको पद पनि खाली हुने उहाँको भनाइ छ।
मुगुको रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाका कारण भाडा दर घटेको छ। तारा, गोमा र सीता एयरलाइन्सले नेपालगञ्जबाट उडानमा भाडा दर घटाएका हुन्। तारा एयरले नेपालगञ्जसम्मको 4,500 भाडा लिँदै आएकोमा हाल 4,280 रुपियाँ लिन थालेको छ। यसअघि नेपालगञ्जदेखि मुगुसम्मको सहुलियत दरमा 4,500 र कार्गोमा 9,000 भाडा लिँदै आएको थियो। केही दिन यता सहुलियत दरमा 4,280 र कार्गो दरमा 5,000 रुपियाँमा कायम गरिएको छ। रारा विमानस्थलबाट सुर्खेत आउनका लागि 3,090 रुपियाँ भाडा छ भने गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगञ्ज जान 4,700 भाडा लिने गरेकोमा हाल 4,280 कायम गरेको छ। नेपालगञ्जबाट आउन सहुलियत भाडा 4,280 र कार्गोको भाडा दर 5,000 लिन थालेका छन्। जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको छ।
पश्चिम नेपालको उच्च पहाडी भेगमा अझै केही दिन हिमपात जारी रहने मौसमविदहरूले बताएका छन्। विशेष गरी पश्चिम नेपालको उच्च पहाडी क्षेत्रमा अझै केही दिन हल्का वर्षासँगै हिमपात हुन सक्ने मौसमविद वरुण पौडेलले बताउनुभयो। मध्य र पूर्वको मौसममा भने सफा हुँदै जाने उहाँको भनाइ छ। हिमपातले जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रिने भन्दै खुसी भएका छन्। अस्तिदेखि परेको हिमपातले जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा, बाजुरा लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ। कर्णालीका हिमाली जिल्लामा यसभन्दा पहिला हिमपात भएको भए पनि डोल्पामा भने हिजो पहिलोपटक हिमपात भएको थियो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
आज शहीद दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइँदै शहीदहरूको सपना भने अझै पुरा हुन सकेन। सुर्खेतमा चालु आर्थिक वर्षको 6 महिनामा कुष्ठरोगका 10 जना नयाँ बिरामी फेला परे। पश्चिम सुर्खेतको विकासमा ध्यान दिन स्थानीयको माग। फागुन 1 गतेदेखि मुटुको भल्बको निशुल्क उपचार गर्ने सरकारको घोषणा। त्रिभुवन विश्वविद्यालयले सोभि निर्वाचनको कार्यतालिका सार्वजनिक गर्यो। आफ्नो देशमा छिर्ने आप्रवासीमाथि कडा जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। र मनाम मुर्साङदीले आहारा र गोल्ड कप फुटबलको उपाधि चुम्यु। कोहलपुरमा सम्पन्न 3रो नगर कपको उपाधि सैनिकको पोल्टामा। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। प्रेस चौतारी नेपाल प्रदेश नम्बर 6 को स्तरीय प्रचार भेला आज सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। भेलामा नेकपा एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजना हुन लागेको जनाइएको छ। भेलामा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर 6 इन्चार्ज युवराज ग्यावाली, प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता रहने सुर्खेत इन्चार्ज त्रिभुवन विसीले जानकारी दिनुभयो।
नेपाल रेड क्रस सोसाइटी उपशाखा कोलपुरको सभापतिमा फेरि नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ। नेपाल रेड क्रस सोसाइटी उपशाखा कोलपुरमा भएको निर्वाचनमा सभापतिका प्रतिस्पर्धी वेद राज लम्सालाई 107 मत अन्तरले पराजित गर्दै गौडेल सभापतिमा विजय हुनुभएको हो। अन्य सबै सदस्यहरूमा पनि गौरा प्यानलकै समूहले जित हात पारेको छ।
बझाङमा रहेका स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालले गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा पुगेका महिलाहरूलाई आयोडिन नुन लगायतका सामग्री दिन थालेको छ। आयोडिन युक्त नुन लगायत सामग्री दिन थालेपछि स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने ग्रामीण भेगका महिलाहरूको संख्यामा वृद्धि भएको दलीचौर स्वास्थ्य चौकीका अयव नरेन्द्र थापाले बताउनुभयो।
बझाङको कापडेमा जीव दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अरू 5 घाइते भएका छन्। सदरमुकाम चैनपुरबाट तलकोटका लागि छुटेको 1J562 नम्बरको जीव जय पृथ्वी नगरपालिका 6 कापडेको पुल नजिकै दुर्घटना हुँदा रेलु 8 45 लालबहादुर बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डडेलधुराका विभिन्न गाउँमा असोज महिना यता पानी नपर्दा खाने पानीको समस्या उत्पन्न भएको छ। माथामाण्डौ 9 गौली गाउँका एकै धारामा 41 परिवारले पानी उपयोग गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन्। मुली सुकेपछि पानी भर्नको लागि 1.5 घन्टा टाढा जानुपर्ने बाध्यता रहेको उनीहरूले गुनासो गरेका छन्।
डोटीको जोराइल क्षेत्रमा सल्लाहको वनमा व्यापक फडानी भइरहेको पाइएको छ। 4 सामुदायिक वनका सल्लाह अवैध रूपमा धमाधम काटिँदै गएपछि स्थानीयहरू चिन्तित भएका छन्। उपभोक्ता समिति, ठेकेदार र वन कर्मचारीको मिले मतो हुन सक्ने स्थानीयहरूले बताएका छन्।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा छिर्ने आप्रवासमाथि कडा जाँच गर्ने निर्देशन दिनुभएको छ। नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा राख्न निर्देशन दिनुभएको हो। आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशले देशमा आउन दिने पनि उहाँले बताउनु भएको छ। सुरक्षा जाँचमा गरिएको कडाई स्वरूपबारे भने उहाँले केही पनि खुलाउनु भएन। पछिल्लो समय ओबामा प्रशासनले 10,000 सिरियाली शरणार्थीलाई अमेरिका छिर्न अनुमति दिएको थियो। केही समय अघि अमेरिकी छिरेका क्यानाडाले पनि 35,000 शरणार्थीलाई शरण दिएको थियो। क्यानाडाको तुलनामा अमेरिकामा शरणार्थीको सङ्ख्या निकै कम रहेको मानिँदै आएको छ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबरहरू। मनाङ मर्स्याङदी क्लबले आयोजक सहारा क्लबलाई हराउँदै आहारा गोल्ड कप फुटबलको उपाधि जितेको छ। पोखरा रङ्गशालामा भएको फाइनल भिडन्तमा मनाङले सहारालाई 1-0 पाखा लगाउँदै 5,00,000 पनि हात पारेको छ। कमल श्रेष्ठले 70 मिनटमा गरेको गोल नै मनाङलाई 5 पटक उपाधि जिताउन सफल भयो। पोखरामा जारी आहारा गोल्ड कप फुटबल प्रतियोगिताको 15 संस्करणको उपाधिका लागि आज मनाङ मर्स्याङदी र आयोजक सहारा क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै सहारा विभागीय टोली आर्मीलाई हराएर फाइनल पुगेको हो भने मनाङले सङ्कटालाई पाखा लगाएर उपाधि नजिक पुगेको हो।
यस अघिको खबरमा मनाङ मर्स्याङदी क्लबले सहारा आहारा गोल्ड कप फुटबलको उपाधि जितेको छ। हिजो भएको फाइनलमा आयोजक सहारालाई हराउँदै मनाङले 15 आहारा गोल्ड कपको फुटबल आफ्नो पोल्टामा पारेको हो। यस्तै तेस्रो नगर कप फुटबल प्रतियोगिताको उपाधि जय किसान स्पोर्ट क्लब सैनिकको पोल्टामा परेको छ। बाँकेको कोहलपुरमा भएको फाइनलमा आयोजक रेसिङ सहारा क्लब एलाई 1-0 गोल अन्तरले पराजित गर्दै सैनिकले जित हात पारेको हो। निकै प्रतिस्पर्धामा भएको खेलको अन्तिम 8 बाँकी रहँदा सैनिकले 1 गोल गर्न सफल भएको थियो। विजेतासँगै सैनिकले 1,15,000 हात पारेको छ भने उपविजेता रेसुङ्गाले 50,000 चित्त बुझाएको छ। प्रतियोगितामा 4 विभागीय टिम सहित 13 टिमको सहभागिता रहेको थियो।
यस्तै शहीद दिवसको अवसरमा भएको भलिबल प्रतियोगिताको फाइनलमा आज जनउच्च मावि र एसओएस हर्मन भिड्ने भएका छन्। नेसनल प्याप्सन सनसाइन एकाडेमी वीरेन्द्रनगर 2 सुर्खेतको आयोजनामा प्रतियोगिता आयोजना भएको हो। यस्तै छात्रतर्फको फाइनलमै आज उच्च जनउच्च मावि र एसओएस हर्मन माइनर नै आमुन्ने सामुन्ने हुने भएका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज शहीद दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइँदै शहीदहरूको सपना भने अझै पुरा हुन सकेन।
सुर्खेतमा चालु आर्थिक वर्षको छ महिनामा कुष्ठ रोगका 10 नयाँ बिरामी फेला परे। पश्चिम सुर्खेतको विकासमा ध्यान दिन स्थानीयको माग।
फागुने गतिदेखि मुटुको भल्बको निशुल्क उपचार गर्ने सरकारको घोषणा। त्रिभुवन विश्वविद्यालयले शोभनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्यो।
आफ्नो देशमा छिर्ने आप्रवासीमाथि कडा जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन।
र मनाङ बर्साङदीले आहारा र गोल्ड कप फुटबलको उपाधि चुम्यौ। कोहलपुरमा सम्पन्न तेस्रो नगर कपको उपाधि सैनिकको पोल्टामा।
हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।